स्वागत है आपका दिनभर में। आज 28 जनवरी दिन रविवार और मैं हूं अमरेश द्विवेदी। उत्तर प्रदेश के कासगंज में सांप्रदायिक हिंसा के बाद संभले हालात, लेकिन तनाव बरकरार।
सिक्योरिटी तो मिले हमें, दुकान तो हम खोल रहे हैं। दुकान खोलने के लिए कोई सिक्योरिटी चाहिए हमें, कोई मतलब कोई अभी कोई सुरक्षा हो हमारे लिए।
पाकिस्तानी बच्ची ज़ैनब हत्याकांड में एक टीवी एंकर का सनसनीखेज दावा, अंतर्राष्ट्रीय पॉर्न रैकेट से जुड़ा है अभियुक्त। होगी एक खास रिपोर्ट हैदराबाद से, जहां मुस्लिम लड़कियां आत्मरक्षा के लिए सीख रही हैं मार्शल आर्ट।
मैं जब 6th क्लास में थी तब ज्वाइन करे हम लोग, मैं मेरे फ्रेंड्स सबके पेरेंट्स अलाउ नहीं कर रहे थे, फिर भी हम लोग ज्वाइन करे।
रॉजर फेडरर बने ऑस्ट्रेलियाई ओपन विजेता, लेकिन पहले बीबीसी समाचार।
बीबीसी समाचार मानसी दास से। उत्तर प्रदेश के कासगंज में शुक्रवार को शुरू हुई हिंसक झड़पों के बाद आज वहां शांति बहाल हो गई है। दो दिनों से बंद पड़ी दुकानें आज खुलने लगी हैं और आम जनजीवन पटरी पर लौट रहा है। बताया जा रहा है कि बच्चों के स्कूल भी कल से खुल जाएंगे। कासगंज में शुक्रवार को दो गुटों के बीच हुई झड़प ने हिंसक रूप ले लिया था, जिसके बाद वहां कर्फ्यू लगा दिया गया था। हिंसा में एक व्यक्ति की मौत हो गई थी जबकि दो अन्य घायल हो गए थे। रूस में पुलिस ने विपक्षी नेता अलेक्सेई नवाल्नी को हिरासत में ले लिया है। उन्हें राष्ट्रपति चुनावों का बहिष्कार करने के लिए मॉस्को में आयोजित किए गए एक विरोध प्रदर्शन से हिरासत में लिया गया। इससे पहले पुलिस ने उनके दफ्तर पर छापा मारा था। अलेक्सेई नवाल्नी ने कुछ दिन पहले देश के नागरिकों से आगामी राष्ट्रपति चुनावों का बहिष्कार करने की अपील की थी। गौरतलब है कि रूस में इस साल मार्च में राष्ट्रपति चुनाव होने हैं और नवाल्नी को आधिकारिक रूप से चुनाव में हिस्सा लेने से प्रतिबंधित कर दिया गया था। नवाल्नी ने एक संदेश जारी कर कहा था, चारों तरफ पुलिस फैली हुई है, पार्किंग की जगह पर, घर के पास, घर के बाहर, हर जगह पर पुलिस ही पुलिस है। मैं निकलूंगा और एंटी करप्शन फंड के दफ्तर जाऊंगा। मैं अपने किसी सहयोगी से संपर्क करूंगा और फिर मैं त्रिवेस्काया स्ट्रीट पहुंचूंगा और सभी प्रदर्शनकारियों के साथ विरोध प्रदर्शन में शामिल होऊंगा। मैं एंटी करप्शन फंड का प्रमुख हूं। पहले मैं राष्ट्रपति पद का उम्मीदवार था, लेकिन सबसे पहले मैं एक नागरिक हूं और चाहता हूं कि चुनाव शांतिपूर्वक हों, निष्पक्ष हों। बीते 18 सालों से जो हो रहा है मैं उससे बिल्कुल सहमत नहीं हूं और इसे और मैं बिल्कुल भी ये नहीं चाहता कि और 6 सालों के लिए इसे आगे बढ़ाया जाए। ये थे रूस के विपक्षी नेता अलेक्सेई नवाल्नी के शब्द। उनका इशारा मौजूदा राष्ट्रपति व्लादिमीर पुतिन की तरफ था, जो बीते 18 सालों से देश के राष्ट्रपति हैं। आप सुन रहे हैं बीबीसी समाचार। अफ्रीकी नेता इथियोपिया की राजधानी एडिस अबाबा में 30वें अफ्रीकी संघ सम्मेलन के लिए एकत्र हुए हैं। इस साल संघ में संस्थागत सुधारों, प्रायद्वीप में शांति और सुरक्षा व्यवस्था, मुक्त व्यापार और मुक्त हवाई क्षेत्र के विषयों पर चर्चा होने वाली है। माना जा रहा है कि इस साल सम्मेलन में हाल में अमरीकी राष्ट्रपति डोनाल्ड ट्रंप के अफ्रीकी देशों के लिए शिट होल शब्द के इस्तेमाल की भी निंदा की जा सकती है। सम्मेलन में संयुक्त राष्ट्र महासचिव एंटोनियो गुटरेश ने अफ्रीकी प्रवासियों के प्रति असहिष्णुता का मुद्दा उठाया और कहा,
What matters is that respect for people and respect for migrants.
जो बात सबसे अधिक मायने रखती है वो ये कि लोगों की नस्ल, राष्ट्रीयता, उनके धर्म के आधार के बिना भी लोगों का सम्मान किया जाए और प्रवासियों को भी उचित सम्मान मिलना चाहिए। एक शांतिपूर्ण दुनिया बनाने के लिए ये बेहद जरूरी है। संयुक्त राष्ट्र महासचिव एंटोनियो गुटेरेश के शब्द। आप सुन रहे हैं बीबीसी समाचार। यमन के एडेन बंदरगाह में देश के दक्षिणी हिस्से के लिए आज़ादी की मांग कर रहे अलगाववादियों और अंतर्राष्ट्रीय मान्यता प्राप्त सरकार का समर्थन कर रही सेना के बीच हिंसक झड़पें हुई है। इन झड़पों में 10 से अधिक लोग मारे गए हैं जबकि कई लोग घायल हुए हैं। अस्पतालों से मिल रही जानकारी के अनुसार कम से कम 15 लोगों की मौत हुई है, जिनमें कई नागरिक शामिल हैं। अलगाववादियों ने एडन में बनाए गए यमनी सरकार के अस्थायी दफ्तर पर कथित तौर पर कब्जा कर लिया है। यमन के प्रधानमंत्री अहमद बिन डागर ने इसे तख्तापलट की कोशिश करार देने से इनकार किया है। माली में अधिकारियों का कहना है कि देश के पूर्व में सेना के एक ठिकाने पर आत्मघाती हमला हुआ है, जिसमें 4 सैनिकों की मौत हो गई है। बताया जा रहा है कि संदिग्ध इस्लामी चरमपंथी मोटरसाइकिलों पर सवार होकर सेना के ठिकाने पहुंचे और उन्होंने रॉकेट दागने शुरू कर दिए। बीबीसी समाचार।
आप सुन रहे हैं दिनभर रेडियो के साथ साथ bbchindi.com, मोबाइल और फेसबुक पर लाइव, और मैं हूं अमरेश द्विवेदी। उत्तर प्रदेश के कासगंज में पिछले 3 दिन से जारी सांप्रदायिक हिंसा में आज कुछ कमी आई और प्रशासन ने सभी समुदाय के लोगों के साथ बैठक कर बाजार और दुकानों को खोलने का फैसला किया। हालांकि इसके बावजूद लोगों में भय और माहौल में तनाव बना हुआ है। इससे पहले आज दिनभर पुलिस और सुरक्षा बलों ने प्रशासनिक अधिकारियों के साथ पूरे शहर में फ्लैग मार्च किया और कई लोगों को हिरासत में भी लिया। पूरे ब्यौरे के साथ हैं कासगंज से समीरात्मज मिश्र।
पिछले 3 दिन से सन्नाटे और तनाव में जी रहे कासगंज के लोगों ने आज कुछ राहत की सांस ली। दोपहर करीब 1 बजे प्रशासनिक अधिकारियों ने दोनों समुदाय के लोगों और व्यापारियों के साथ शांति बैठक के बाद फैसला किया कि प्रशासन उन्हें सुरक्षा देगा और लोग अपनी दुकान खोलेंगे। इस फैसले के बाद बाजारों में रौनक आनी शुरू हो गई और देखते ही देखते सन्नाटे की जगह भीड़ भाड़ ने ले ली।
कितने दिन बाद खुल रही है दुकान?
3 दिन बाद। 3 दिन से बंद है सर, 26 जनवरी से। आप ये सभी लोगों की सहयोगती के कारण इसलिए दुकान खोलो।
तो ये दुकान आप लोगों ने खुद बंद की थी डर के मारे कि प्रशासन ने बंद करवाया था?
प्रशासन ने बंद करवाया था सबको।
दुकानें जल रही हैं और गाड़ियां जल रही हैं, इस चक्कर में डर के मारे दुकानें बंद करी थी।
अब ऐसा लग रहा है जेल में से बाहर निकले हैं?
बहुत ज्यादा परेशानी थी हमें, बहुत ज्यादा सबको परेशानी थी, सब डर के रह रहे थे अपने अपने घरों में। रात में खाने तरह सब चीज की परेशानी थी बहुत ज्यादा वाली, मतलब डर था खाने पीने की, हर चीज की परेशानी, सोटे की परेशानी, हर चीज की। मत निकलो घर में से, डर डर के रहना, बच्चों को संभाल के रखना पड़े, उससे परेशानी थी बहुत ज्यादा वाली।
लग रहा है कि बिल्कुल जैसे आजादी भी लगी है।
बिल्कुल 26 जनवरी लग रही है आज। बिल्कुल 2 दिन से कहते थे हम लोग, आज ऐसा लगा है कि भैया निकले बाहर क्योंकि माहौल ठीक हुआ है।
हम तो अभी भी निकले हैं, वैसे परसों निकले थे।
हाँ।
कॉलेज में पढ़ाती हूँ मैं, यहाँ पर हमारा प्रोग्राम वगैरह हो रहा था उस दिन।
अच्छा।
26 जनवरी का बड़ी मुश्किल से हम 3 बजे तक बच्चों को पहुँचा पाए, उस तक घर में आए।
बैठक के बाद कासगंज के जिलाधिकारी आरपी सिंह ने बीबीसी को बताया,
ऐसा संकट कुछ नहीं था इसलिए कि जो मैंने देखा और पाया 48 घंटे में दंगा पूरे कासगंज में, आग लगी है, ऐसा कुछ नहीं था। इस 48 घंटे में एक भी ऐसी कोई घटना नहीं घटी कि किसी ने किसी को तमाचा मारा हो या आमने सामने कोई भिड़ंत हुई हो या गाली गलौज हो। मार्केट हम लोगों ने इसलिए बंद करा दिया था, आवागमन इसलिए प्रतिबंधित कर दिया था कि आवागमन प्रतिबंधित होने से हो सकता है ये घटनाएँ जो फुटकर हो रही हैं, गाड़ी जलाने की, कूड़ा जलाने की, ये कभी बड़ा एक्सीडेंट कर सकती हैं, इस कारण से इसको बंद करा दिया गया था। पीस कमेटी में जो लोगों ने आश्वस्त किया कि नहीं हम लोग शांति बहाल करने के लिए प्रयास करेंगे और दुकानें खोली जाएं।
दुकानें खुलते ही लोग बाजारों में खरीदारी को उमड़ पड़े, खासकर सब्जियों की दुकानों पर।
अरे भैया प्याज कैसे दे रहे हो?
इससे पहले रविवार सुबह से ही कई जगह आगजनी की खबरों के बीच प्रशासन ने जबरदस्त सख्ती दिखाई। कई इलाकों में सुरक्षा बलों ने मार्च किया, कई घरों में दबिश दी और बड़ी संख्या में लोगों को हिरासत में लिया।
कहेंगे छत्तर पर क्यों घूम रहे हो? अब छत्तर पे तो बैठेंगे, जब बच्चा बाहर ना निकलेंगे तो भीतर तो रंगे ही रंगे। हमने आज कर दिया ऊपर, ऊपर ही बच्चा बैठे हैं सगरे मतलब ले है। अब तुम बने छुड़वा दो हमारे भाई से, हमसे
ऊपर से पकड़ के ले।
हाँ ऊपर से छत पे से ऊपर से लाए पकड़ के, बताइए अब ऊपर से कहाँ जाएंगे जी? अब ये बताओ हमें, तो बाहर तो बैठ ना पाएंगे जी।
प्रशासन ने फिलहाल लोगों को भरोसा दिलाया जरूर है, लेकिन जहाँ तक हिंसाग्रस्त इलाकों का सवाल है वहाँ दहशत अभी भी कायम है।
कोई सिक्योरिटी तो मिले हमें दुकान, तो हम खोल रहे हैं दुकान, खोलने के लिए कोई सिक्योरिटी चाहिए हमें, कोई मतलब कोई अभी कोई सुरक्षा हो हमारे लिए, हो कोई सुरक्षा
तो बताया नहीं कि पीस कमेटी में तय हुआ कि खोलो आप लोग, सुरक्षा मिलेगी, प्रशासन के बड़े अधिकारी थे।
नहीं ऐसा है ना, सुरक्षा मिलेगी, सुरक्षा तो कौन देगा? मतलब कि कुछ हो जाती है, घटना घट जाती है हमारे साथ, जिम्मेदारी कौन लेगा उसकी?
नहीं तो प्रशासन कर रहा है तो वही लेगा जिम्मेदारी।
प्रशासन ने कहा है, अब ये बात प्रशासन आगे कहे, अभी तो ये लोग कह रहे हैं कि दुकानें खोलो भाई, ग्राहक मार्केट में।
कौन सी बाजार है?
बिलराम गेट चौराहा।
प्रशासन अगर ये अनाउंसमेंट करती है कि आप लोग बाजार खोलो, हम खोलने के लिए तैयार हैं।
बहरहाल प्रशासन को इस बात का भरोसा है कि 1-2 दिन में स्थिति इतनी सामान्य हो जाएगी जितनी कि 26 जनवरी से पहले थी। कुछ ऐसा ही भरोसा कासगंज के आम लोगों को भी है।
कासगंज शहर मोहब्बत का शहर है, सरजमी मोहब्बत की, जुल्म के हवाले क्यों और वक्त की हथेली पर नफरतों के छाले क्यों?
और शायद इसी भरोसे के बल पर लोग शांति की उम्मीद कर रहे हैं। समीरात्मज मिश्र, BBC कासगंज।
پاکستان میں 9 جنوری کو مرت پائی گئی 7 سال کی بچی زینب انصاری کے معاملے میں ایک نیا موڑ آ گیا ہے۔ زینب کی بلاتکار کے بعد ہتیا کر دی گئی تھی اور اس سلسلے میں عمران علی نام کے ایک شخص کو گرفتار بھی کیا گیا ہے، لیکن پاکستانی سپریم کورٹ کی لاہور بینچ نے آج اس معاملے میں میڈیا کے پرتنیدھیوں کو سنوائی کے لیے عدالت میں بلوایا تھا۔ دراصل ایک ٹی وی چینل کے اینکر ڈاکٹر شاہد مسعود نے شنیوار کو دعویٰ کیا تھا کہ زینب کا کتھت ہتیارا ایک انتراشٹریہ چائلڈ پون ریکٹ کا حصہ ہے اور اس کے 37 فورن اکاؤنٹس ہیں۔ آج کورٹ نے ان کے دعوے پر سنوائی کی۔ اسی کی پوری جانکاری کے لیے تھوڑی دیر پہلے میں نے لاہور میں سمپرک کیا بی بی سی سنواددتا ہنا سعید سے۔
آج سپریم کورٹ لاہور رجسٹری میں چیف جسٹس ثاقب نثار کی سربراہی میں 3 رکنی بینچ نے جو ہے اس کیس کو سنا، اور آج جو دن کی ہائی لائٹ تھی وہ میڈیا پرسنز تھے۔ آج لیڈنگ چینلز کے اونر اور اینکر پرسنز کو بلایا گیا تھا عدالت میں، اور سب سے پہلے ڈاکٹر شاہد مسعود کو موقع دیا گیا اپنی بات رکھنے کا۔ ان سے پوچھا گیا کہ آپ نے یہ جو ایلیگیشنز لگائے ہیں کہ زینب کا جو قاتل ہے اس کے 37 بینک اکاؤنٹس ہیں اور وہ ایک انٹرنیشنل گروہ کا ممبر ہے، اور ایک تیسرا الزام یہ بھی کہ گورنمنٹ کے ایک منسٹر بھی انوالوڈ ہیں، آپ ان کو ثابت کیسے کریں گے؟ تو ڈاکٹر شاہد نے کوئی خاطر خواہ جو ہے وہ ثبوت پیش نہیں کیا، وہ صرف آرگیومنٹس ہی پیش کرتے رہے اپنے، جس پہ عدالت نے کہا کہ آپ ثبوت لے کر کیوں نہیں آ رہے، جے آئی ٹی بنائی گئی ہے، جے آئی ٹی میں جائیں اور وہاں جا کے ثبوت دیں تاکہ معاملہ آگے بڑھے۔ تو ڈاکٹر شاہد نے کہا کہ جو جے آئی ٹی بنائی گئی ہے اس پہ مجھے کانفیڈینس نہیں ہے، اس کے جو ممبرز ہیں وہ اتنے اکاؤنٹیبل نہیں ہیں۔ تو عدالت نے اسی وقت ایک اور جے آئی ٹی بشیر میمن جو ہیں ان کی سربراہی میں بنائی، اور ڈاکٹر شاہد کو انسٹرکٹ کیا کہ اب آپ ان کے سامنے جو ہے جائیں اور سارے ثبوت دیں۔ وہیں دوسری طرف عدالت نے باقی جتنے میڈیا پرسنز تھے موجود ان کو ایک ایک کر کے بلایا اور ان سے پوچھا کہ اگر ڈاکٹر شاہد نے جو یہ کلیم کیے ہیں یہ اتنے سیریس ایلیگیشنز ہیں جس سے پورے ملک میں جو ہے لوگوں میں ایک پینک پھیل گیا ہے، اور نہ صرف پاکستان کے اندر بلکہ بیرون ملک بھی جو لوگ رہتے ہیں وہ اس کو لے کے تفتیش میں ہیں کہ پاکستان میں ایک چائلڈ پورنوگرافی کا رنگ چل رہا ہے مختلف شہروں میں جس کا تعلق انٹرنیشنل پورنوگرافی رنگز کے ساتھ ہے، تو یہ ایک بہت سیریس ایلیگیشن ہے۔ اس پہ ڈاکٹر شاہد اگر ثبوت دے دیتے ہیں تو ٹھیک ہے، ان کو اکنالج کر دیا جائے گا کہ وہ ایک بہت اعلیٰ پائے کے جرنلسٹ ہیں، لیکن اگر وہ فیل کر جاتے ہیں اس کے اندر تو پھر ان کی سزا کیا ہونی چاہیے؟ تو زیادہ تر اینکرز نے ان کا ساتھ دیا ڈاکٹر شاہد کا، اور کہا کہ ہم خود خبریں دیتے ہیں اور کئی بار وہ خبریں بیک فائر کر جاتی ہیں، تو اگر ڈاکٹر شاہد کی خبر جو ہے وہ صحیح نہیں اینڈ میں نکلتی تو انہیں معافی کا آپشن بھی دینا چاہیے، لیکن عدالت معافی کے موڈ میں نہیں تھی۔ انہوں نے کہا کہ آج کے آج اگر ڈاکٹر شاہد معافی مانگ لیں گے تو ان کو مل جائے گی، لیکن آج کے بعد اگر ان کے یہ کلیم غلط ثابت ہوئے تو عدالت کے پاس حق ہے کہ وہ یا تو پاکستان پینل کوڈ کے تحت ان کو جو ہے انڈکٹ کرے یا اینٹی ٹیررزم کورٹ میں ان کو لے کر جائے، اس کے علاوہ جو ہے ڈاکٹر شاہد کو فائن بھی ہو سکتا ہے۔ تو عدالت اینڈ میں یہ کہا کہ آپ ڈاکٹر شاہد ڈیسائیڈ کر لیں، تو ڈاکٹر شاہد نے کہا کہ میں اپنے اپینین اور اپنے جو کلیمز ہیں ان کو سٹینڈ بائے کرتا ہوں، اور یہ ڈیولپنگ سٹوری ہے، میں انتظار کروں گا کہ یہ ریالٹی سامنے آئے، اور جو میں نے کہا ہے میں آج بھی اس کو کمپلائی کرتا ہوں۔ باقی اینکرز نے کافی کوشش کی عدالت کے باہر بھی ان کو منانے کی کہ آپ اندر جائیں اور معافی مانگ لیں، لیکن ڈاکٹر شاہد نہیں مانے۔
ہنا، یہ تو کورٹ کا آبزرویشن اور کورٹ کی رائے تھی میڈیا پرسن کے بارے میں، لیکن اگر ہم اس پورے معاملے کی انویسٹیگیشن کی بات کریں تو وہ اب کہاں تک پہنچا ہے؟
جی، جو قاتل ہے مبینہ قاتل عمران، اس کی گرفتاری کے بعد اس کی انٹیروگیشن ہوئی، اس کا بیان قلم بند کیا گیا، اس کی تمام جو فیملی ہے وہ بھی پولیس اریسٹ میں ہے، اور اس کی انویسٹیگیشن کی جا رہی ہے کہ کب سے وہ ان چیزوں میں ملوث تھا، کیونکہ 5 سے زائد جو ہے بچیاں ان کا ڈی این اے اس کے ساتھ میچ کیا جا چکا ہے۔ تو فورینزکس والوں نے اپنی رپورٹ آج عدالت میں پیش کی، اور ان سے مزید کہا گیا ہے کہ آپ پر ہی تمام انویسٹیگیشن کا انحصار ہے۔ ساتھ ساتھ جو جے آئی ٹی زینب مرڈر کیس کی انویسٹیگیشن کر رہی ہے، ان سے پوچھا گیا کہ پولیس کتنے دن میں چالان پیش کر سکتی ہے عدالت میں، تو انہوں نے کہا کہ 90 دن درکار ہوں گے، چاہیے ہوں گے اس کے لیے۔ تو عدالت نے انکار کرتے ہوئے کہا کہ نہیں، اتنے دن ہم نہیں دے سکتے، جلد از جلد جو یہ چالان ہے اس کو ٹرائل کورٹ میں پیش کیا جائے تاکہ ملزمان جو ہے ان کو پکڑا جا سکے۔
یہ تھی لاہور میں بی بی سی سنواددتا ہنا سعید۔ افغانستان کی راجدھانی کابل میں شنیوار کو ہوئے آتم گھاتی حملے میں مرنے والوں کی سنکھیا بڑھ کر 100 سے زیادہ ہو گئی ہے۔ آج افغانستان کی سرکار نے دیش بھر میں ایک دن کے شوک کی گھوشنا کی ہے۔ اس بیچ حملے میں مارے گئے لوگوں کا انتم سنسکار کیا جا رہا ہے۔ حملے کی ذمہ داری طالبان نے لی ہے۔ حالات کی تازہ استھتی کی جانکاری کے لیے میں نے تھوڑی دیر پہلے بات کی بی بی سی پشتو سیوا کے سنواددتا سعید انور سے۔
اس حوالے سے جو تازہ اطلاعات سامنے آئی ہے وہ یہ ہے کہ اس حملے میں مارے گئے افراد کی تعداد اب 103 تک پہنچ گئی ہے، جبکہ زخمیوں کی تعداد 235 بتائی گئی ہے۔ افغان حکام کا کہنا ہے کہ کچھ زخمیوں کی حالت تشویشناک ہے، اس لیے یہ ڈر بھی موجود ہے کہ اس حملے میں مارے گئے افراد کی تعداد اس سے بھی زیادہ ہو سکتے ہیں۔
اور اگر ہم انویسٹیگیشن کی بات کریں تو انویسٹیگیشن میں کیا کچھ سامنے آیا ہے؟ آلدو طالبان نے اس کی ذمہ داری لی ہے، لیکن اور کیا کچھ پتہ چل پایا ہے؟ سرکار کیا کارروائی کر رہی ہے؟
حکومت کا کہنا ہے کہ تحقیقات اس حوالے سے بڑے پیمانے پر شروع کی گئی ہے۔ تاہم جو ابتدائی معلومات سامنے آیا ہے، آج افغانستان کے انٹیریئر منسٹر نے ایک پریس کانفرنس میں کہا کہ ان کے ابتدائی اطلاعات کے مطابق اس حملے میں دو ایمبولینس استعمال کی گئی ہے، ایک ایمبولینس میں دھماکہ کیا گیا ہے اور دوسرا ایمبولینس جو دھماکہ کرنے والے ایمبولینس کو اس علاقے میں لایا تھا وہ اس جگہ سے فرار ہو چکا ہے۔ تاہم افغانستان کے انٹیریئر منسٹر نے کہا کہ 4 لوگ جو افغانستان سے فرار ہونے کی کوشش کر رہے تھے انہیں گرفتار کیا گیا ہے، اور یہ سمجھا جاتا ہے کہ ان کا اس حملے سے کہیں نہ کہیں کنیکشن ہے۔
لیکن طالبان اتنے بڑے پیمانے پر اس طرح کے حملے کو کیوں انجام دے رہا ہے، اس کے بارے میں کچھ جانکاری مل سکی ہے؟
طالبان نے تو کہا ہے کہ یہاں افغان پولیس جمع ہوا کرتے تھے، کیونکہ اس روڈ میں افغانستان کے سابق وزارت داخلہ یا انٹیریئر منسٹری کے سابق دفتر ہے اور افغان امن کونسل کا دفتر ہے، یہاں یورپین یونین کی سفارت ہے، انڈیا کی ویزا سیکشن ہے، تو سیکیورٹی اس علاقے کی بہت ٹائٹ ہے اور ابھی بھی ایک سیکیورٹی آفس ہے۔ تو ان حالات کو مد نظر رکھتے ہوئے طالبان کا دعویٰ یہ ہے کہ انہوں نے افغان پولیس اہلکاروں کو ٹارگیٹ کیا ہے۔ تاہم گزشتہ روز سے اب تک جتنے ہسپتالوں میں اس حملے میں مارے گئے اور زخمیوں کے افراد لائے گئے ہیں، اس سے معلوم ہوتا ہے کہ زیادہ تر افراد عام شہری ہیں، کیونکہ یہاں ایک ہسپتال ہے اور متعدد دکانیں، کئی شاپس ہیں۔ تو اس حملے میں 30 پولیس کی زخمی ہونے کی تصدیق بھی ہو چکی ہے، لیکن زیادہ تر عام شہری بتائی گئی ہے۔ لیکن طالبان کا کہنا یہ ہے کہ انہوں نے پولیس فورسز کو ٹارگٹ کیا ہے۔
یہ تھے بی بی سی پشتو سیوا کے سنواددات سعید انور۔
دن بھر شارٹ ویو 49, 31 اور 25 میٹر بینڈ، یعنی 5,875, 9,510, 9,540, 11,945 کلو ہرٹز اور میڈیم ویو 1,413 کلو ہرٹز پر۔
حیدرآباد کا ایک مسلم اسکول اپنی چھاتراؤں کو آتم رکشا کے لیے مارشل آرٹ کی ٹریننگ دے رہا ہے۔ یہ پرشکشن لڑکیوں کو ان کی پارمپرک ویش بھوشا میں دیا جاتا ہے۔ شلوار، جمپر اور حجاب پہنے ان لڑکیوں کو ٹریننگ لینے میں کوئی دقت نہیں ہے، اور چھاترائیں راجیہ اور راشٹریہ استر کی چیمپئن شپ جیت کر اپنا اور اسکول کا نام روشن کر رہی ہیں۔ ایسے ہی ایک ٹریننگ سیشن میں پہنچے ہمارے سنواددتا فیصل محمد علی، سنیے ان کی ایک خاص رپورٹ۔
دن کے 3 بجے ہیں، حیدرآباد کے سینٹ مارز اسکول میں چھاترائیں مارشل آرٹ کی ٹریننگ کے لیے وارم اپ ہو رہی ہیں۔ اسکول کے ہاتھے میں 30 سے 40 لڑکیاں جمع ہیں، پاس ہی ٹریننگ کے گیئرز، لاٹھیاں، باکسنگ گلوز، ہیڈ گارڈز اور تلواریں پڑی ہیں۔
10, 11, 12
اور پھر لڑکیاں ٹریننگ کے لیے قطار بدھ ہو جاتی ہیں، اسکول یونیفارم میں ہی، شلوار، جمپر اور حجاب۔ فریحہ کہتی ہیں،
میں جب 6th کلاس میں تھی تب جوائن کرے ہم لوگ، میں، میرے فرینڈس، سب کے پیرنٹس الاؤ نہیں کر رہے تھے، پھر بھی ہم لوگ جوائن کرے۔
پرنسپل محمود علی ساجد اس پرشکشن کے شروع کیے جانے کا دلچسپ قصہ سناتے ہیں۔ ان کے اسکول کے ایک پورو چھاتر نے وووینا نام کے اس مارشل آرٹ میں نام کمایا، پھر انہیں اسے شروع کرنے کی صلاح دی تو محمود علی کو خیال آیا کہ کیوں نہ ایسی ٹریننگ کو وہ اپنے اسکول کی لڑکیوں کو دلوائیں۔
سائیکالوجیکل وہ لوگوں کے اندر سیکھنے سے ایک ہمت ہوتی، ان کا مائنڈ بھی بن جاتا کہ کوئی آدمی ہم پہ اٹیک نہیں کر سکتا، سیلف ڈیفنس کرنے کے لیے ان کو ہمت آ جاتی، اس لیے جو ہے ہم لوگ یہ سکھانا شروع کرے بچیوں کو، صرف اونلی گرلس۔ ہم بتانا چاہ رہے ہیں کہ لباس کوئی رکاوٹ نہیں ہے، مطلب ہے کہ ہم ان لوگوں کو انکریج کرنا چاہتے ہیں جو اس طرح کا لباس پہنتے ہیں، وہ لوگ بھی سیکھیں، وہ لوگ بھی دنیا میں آگے بڑھیں۔
لیکن پھر بھی ابھیواوکوں کو تیار کرنا آسان نہیں تھا۔ کوچ میر وہاز علی خان،
ڈیفیکلٹس تو بہت آئے کیونکہ مسلم مائنورٹیز میں زیادہ گرلز کو انٹرٹین نہیں کرتے کوئی بھی گیمز کے لیے, چاہے وہ کوئی بھی گیم ہو, والی بال ہو, باسکٹ بال ہو یا مارشل آرٹس ہو. لیکن ابھی تھوڑا سا پیرنٹس کا سپورٹ ہم آپ کو مل رہا ہے اس کے لیے, جیسا سیلف ڈیفینس کے اسپیشلی.
شاید پرمپراگت لباس میں ہی ٹریننگ کا دیا جانا اور کچھ لڑکیوں کے راجیہ اور راشٹریہ استر پر پدکوں کے حاصل کرنے سے ابھیواوکوں کے مزاج میں تھوڑی نرمی آئی ہو. حالانکہ ایک سمے راشٹریہ استر پر سورن پدک جیت چکی فریحا کو پرتیوگتا میں شامل ہونے کے لیے بھی گھر والوں سے لمبی جدوجہد کرنی پڑی تھی.
جب میں نائنتھ کلاس میں تھی تب 2016 میں نیشنل چیمپئن شپ تھی آسام گوہاٹی میں, سو وہاں پر جانے کے لیے بھی پیرنٹس الاؤ نہیں کر رہے تھے میرے. میرے فادر جو میرے سپورٹ میں تھے نیشنلس کے لیے گئی تو الحمدللہ میں جیت گئی.
گوہاٹی شہر میں ہوئے مارشل آرٹس کی اس پرتیوگتا میں صرف دو مسلم لڑکیاں شامل ہوئی تھیں, دونوں حیدرآباد کے اسی اسکول سے تھیں. سمیا بھی گوہاٹی گئی تھیں, حال میں انہوں نے انٹر ڈسٹرکٹ کمپٹیشن میں گولڈ میڈل جیتا ہے.
میرے گھر میں انہوں ٹریننگ دیتے بچپن سے انہوں سیکھے ہوئے آئے, تو ان کو دیکھتے ہوئے مجھے اچھا لگا, تو میں اسکول میں جوائن ہوئی تو یہاں پر بھی مارشل آرٹ چل رہا تھا, تو میں اپنے بھیا کو گئی تھی یہاں پر بھی مارشل آرٹ چلا کیا میں یہاں پہ لے سکتی ہوں, تو جی لے لو بول کے بولے, تو میں اسٹارٹ کر دیا پھر مارشل آرٹ.
ظاہر ہے کوچ میر وہاد علی خان چھاتروں کو لگاتار مل رہی کامیابی سے خوش ہیں اور ٹریننگ کے بارے میں ہمیں بتانے لگتے ہیں.
ہم لوگ جو گیم کراتے ہیں وہ بنا, تو اس میں پہلے ہم ان کی فٹنس بناتے ہیں, کیونکہ فٹنس رہیں گی تبھی وہ سیلف ڈیفینس کر پائے گی, تو ہم ان کی پہلے فٹنس پہ ورک آؤٹ کرتے ہیں, ان کو ایک ہیلتھی ساؤنڈ باڈی بناتے ہیں, اس کے بعد ان کو سیلف ڈیفینس ٹیکنیک سکھاتے ہیں. جو آج کل کے حالات ہیں جو اپنے آپ کو سیکیور نہیں سمجھ رہے, تو ہم یہ چیز کا سکھا کے ایٹ لیسٹ اس کو سیلف کانفیڈینس تو لڑکی کے اندر پیدا کرتے ہیں.
ووینا ایک ویتنامی مارشل آرٹ ہے جس میں شریر اور مستشک دونوں کی ٹریننگ پر زور دیا جاتا ہے. اس میں صرف ہاتھوں سے یعنی ہینڈ ٹو ہینڈ اور ہتھیاروں کے ساتھ لڑائی دونوں شامل ہوتے ہیں. کچھ پورو چھاتراؤں جیسے غازیہ سلطانہ اور فیروزہ جبی نے تو اسکول چھوڑنے کے بعد بھی مارشل آرٹس کی ٹریننگ جاری رکھی ہے.
2013 میں میرا 10th کمپلیٹ ہوا, مارشل آرٹ بھی وہیں پہ اینڈ ہو گیا تھا. اسپیشلی ہم لوگ مسلمس کے لیے ہم لوگ کو پردہ ہے ایکچولی. میرے فادر سے میرے کو بہت سپورٹ ملا تو میں جوائن ہو گئی اگین.
میرا 12th کلاس کمپلیٹ ہو گیا ہے, میں ابھی مارشل آرٹس کر رہی ہوں. مارننگ مارشل آرٹس کی خود ٹریننگ لیتی ہوں, پھر اسکول میں بچوں کو کوچنگ بھی دیتی ہوں.
ان سب کو دیکھ کر محمود علی کو لگتا ہے کہ ایک دن ان کی چھاترائیں بھارت کا جھنڈا اونچا کریں گی.
جس طرح ہمارے بچے آسام, مدھیہ پردیش, بہار, لکھنؤ وغیرہ جو ہے چیمپئن شپ جیت کے آئے ہیں, اور ہو سکتا ہے ایک نہ ایک دن یہ گیم پھر سے اولمپک میں شامل ہو گیا اگر ہمارے بچے اولمپک میڈل لیں, تو ہو سکتا ہے کہ اس میں ہمارے انڈیا کا بھی جو ہے نام روشن ہوگا.
اولمپک تو بھوشیہ کی بات ہے, لیکن محمود علی نے آج کم سے کم ایک دقیانوسی سمجھے جانے والے سماج کے ایک ورگ کی سوچ کو بہتر دشا دینے کی نئی پہل ضرور کر دی ہے. فیصل محمد علی, بی بی سی حیدرآباد.
آئی پی ایل کے 11th سیزن کے لیے آج بنگلورو میں کھلاڑیوں کی نیلامی کے دوسرے دن 5th راؤنڈ کی بولی کے ساتھ ہی نیلامی پرکریا ختم ہو گئی. نیلامی پرکریا کافی دلچسپ رہی, جہاں سپر اسٹار کھلاڑی اوندھے منہ گرے تو کئی انجانے چہروں نے ملنے والی رقم سے سب کو چونکا دیا. ٹیموں نے 169 کھلاڑی خریدے, جن میں 113 بھارتی رہے تو 56 کھلاڑی ودیشی رہے. آج سب سے مہنگے بکے بھارت کے جے دیو اناتکٹ, جنہیں 11.5 crore میں راجستھان رائلس نے خریدا. کل بین اسٹوکس 12.5 crore میں بکے تھے, وہیں کرنال پانڈیا کو ممبئی انڈینس نے قریب 9 crore میں خریدا. لیکن سب سے چونکانے والی نیلامی رہی نیپالی کھلاڑی سندیپ لامیچھانے کی, جنہیں دلی ڈیئر ڈیولز نے 20 lakh روپے کے بیس پرائز پر خریدا. وہ آئی پی ایل میں کھیلنے جا رہے پہلے نیپالی کھلاڑی بن گئے ہیں. تھوڑی دیر پہلے میں نے بات کی اپنے سہیوگی دنیش اپریتی سے اور پوچھا کہ 17 سندیپ لامیچھانے کے کھیل کی خوبی کیا ہے.
جی, 17 کے جو سندیپ لامیچھانے ہیں وہ بیسیکلی لیگ اسپنر ہیں اور ابھی جو ہے نیپال کی راشٹریہ ٹیم سے کھیل رہے ہیں. یہ تب سرخیوں میں آئے تھے سال 2016 کے انڈر 19 ورلڈ کپ سے, اور اس میں انہوں نے 6 میچوں میں 14 وکٹ دیے تھے. खास बात यह थी कि नेपाल की टीम ने तब न्यूजीलैंड और आयरलैंड जैसी मजबूत माने जाने वाली टीमों को हराया था और उसमें लामी छाने की भूमिका अहम रही थी। आयरलैंड के खिलाफ तो उन्होंने 5 विकेट भी लिए थे। आईपीएल में लामी छाने का चयन को इसलिए महत्वपूर्ण माना जा रहा है क्योंकि भले ही अभी वो राष्ट्रीय टीम में खेल रहे हों नेपाल की, लेकिन नेपाल को अभी वनडे और T20 इंटरनेशनल मैच का दर्जा हासिल नहीं है और अभी वो नामीबिया में वर्ल्ड क्रिकेट लीग की Division 2 टूर्नामेंट की तैयारी कर रही है। संदीप को जो मौका मिला है निश्चित तौर पर वो नेपाल के दूसरे क्रिकेटरों के लिए भी मिसाल बनेगा क्योंकि पिछले साल जो है अफगानिस्तान के राशिद खान और मोहम्मद नबी को आईपीएल में खेलने का मौका मिला था और यही वजह शायद थी कि इस बार मुजीब जादरान और जहीर खान को बोली में शामिल किया गया।
जानकारी दे रहे थे दिनेश उप्रेती। उधर स्विट्जरलैंड के खिलाड़ी रॉजर फेडरर ने ऑस्ट्रेलियन ओपन अपने नाम कर लिया है। उन्होंने फाइनल मुकाबले में मारिन चिलिच को पराजित किया। ये उनके करियर का 20वां ग्रैंड स्लैम खिताब है। 3 घंटे तक चले मुकाबले में कैसा था रोमांच, ये बताने के लिए स्टूडियो में हमारे साथ हैं आदेश कुमार गुप्त।
Oh, I'm so happy. It's unbelievable. Of course, I'd like to thank Marin. Another great tournament. Congratulations on world number 3. That's a hell of an achievement. And I wish you all the best. Keep doing what you're doing and can achieve more.
जी अमरीश जी, ये थे इस साल के पहले ग्रैंड स्लैम टेनिस टूर्नामेंट ऑस्ट्रेलियन ओपन में पुरुष एकल वर्ग के विजेता दूसरी वरीयता हासिल स्विट्जरलैंड के रॉजर फेडरर, जिन्होंने खिताबी मुकाबले में 6ठी वरीयता हासिल क्रोएशिया के मारिन चिलिच को 5 सेट तक चले कड़े संघर्ष के बाद 6-2, 6-7, 6-3, 3-6, 6-1 से हराया। फाइनल जीतने के बाद फेडरर ने विनम्रता से कहा कि वो खुश हैं, लेकिन उन्होंने खुले दिल से, जैसा कि आपने सुना, चिलिच को भी बधाई दी। उधर मिश्रित युगल वर्ग के फाइनल में भारत के रोहन बोपन्ना और उनकी जोड़ीदार हंगरी की टीमिया बाबोस, क्रोएशिया के मैट पाविक और कनाडा की गैब्रियला डाब्रोवस्की की जोड़ी से 6-2, 6-4 से हार गई। लेकिन इसी बीच भारत की स्टार बैडमिंटन खिलाड़ी साइना नेहवाल इंडोनेशिया मास्टर्स का फाइनल नहीं जीत सकी। गैर वरीयता हासिल साइना नेहवाल को फाइनल में चीन ताइपे की ताइजू युंग ने केवल 27 मिनट में ही पाते दी। शीर्ष वरीयता हासिल ताइजू युंग ने ये फाइनल 21-9, 21-13 से अपने नाम किया। इससे पहले साइना नेहवाल ने कमाल का खेल दिखाते हुए पहले ही दौर में 7वीं वरीयता हासिल चीन की चेन युफेई को 22-24, 21-15, 21-14 से हराया। इसके बाद उन्होंने तीसरे दौर में दूसरी वरीयता हासिल भारत की पीवी सिंधु को भी 21-13, 21-19 से हराया और सेमीफाइनल में साइना नेहवाल ने बेहद दमदार खेल दिखाते हुए थाईलैंड की रथचानोक इंतानोन को मात दी, लेकिन फाइनल की चुनौती को वो गंवा बैठी। उधर न्यूजीलैंड में आज खेले गए आमंत्रण हॉकी टूर्नामेंट के फाइनल में भारत को बेल्जियम के हाथों पेनल्टी शूटआउट में 3-0 से हार का सामना करना पड़ा, जबकि निर्धारित समय तक दोनों टीमें 4-4 से बराबरी पर थी। और कमाल की बात यह है कि जो पहले चरण का फाइनल था उसमें भी भारत को बेल्जियम के ही हाथों मात खानी पड़ी थी। उधर भारत के अनुभवी बल्लेबाज सुरेश रैना की भारतीय क्रिकेट टीम में वापसी हो गई है। सुरेश रैना दक्षिण अफ्रीका के खिलाफ 18 फरवरी से शुरू होने वाली 3 मैचों की 2020 सीरीज के लिए भारतीय टीम का हिस्सा होंगे और उसके कप्तान विराट कोहली ही हैं और टीम में जयदेव उनादकट को बरकरार रखा गया है।
खेल की तमाम खबरों के लिए आदेश कुमार गुप्ता, आपका बहुत बहुत शुक्रिया। और अब कार्यक्रम की समाप्ति से पहले मुख्य समाचार एक बार फिर।
बीबीसी समाचार। स्वीडन की फर्नीचर कंपनी आईकिया के संस्थापक इंग्वार कैम्पराड की मौत हो गई है। वो 91 साल के थे। कैम्पराड ने साल 1943 में आईकिया कंपनी की शुरुआत की थी। उस वक्त वो मात्र 17 साल के थे। ये कंपनी आगे चलकर दुनिया की सबसे बड़ी फर्नीचर कंपनी बनी। उत्तर प्रदेश के कासगंज में शुक्रवार को शुरू हुई हिंसक झड़पों के बाद आज वहां आम जनजीवन पटरी पर लौट रहा है। रूस में पुलिस ने विपक्षी नेता एलेक्सी नवाल्नी को हिरासत में ले लिया है। अफ्रीकी नेता इथियोपिया की राजधानी एडिस अबाबा में 30वें अफ्रीकी संघ सम्मेलन के लिए एकत्र हुए हैं। इस साल संघ में संस्थापक सुधारों, प्रायद्वीप में शांति और सुरक्षा व्यवस्था, मुक्त व्यापार और मुक्त हवाई क्षेत्र के विषयों पर चर्चा होने वाली है। बीबीसी समाचार।
तो इसी के साथ दिनभर की सभा यहीं समाप्त होती है। आपसे हमारी अगली मुलाकात सुबह 6:30 बजे नमस्कार भारत में होगी। इस कार्यक्रम के दौरान स्टूडियो संचालन किया शाकिर आलम ने और फेसबुक पर इसे आप तक पहुंचाया मोहम्मद शाहिद ने। तो अब अमरीश द्विवेदी को दीजिए अनुमति और देश दुनिया की तमाम खबरों के लिए जुड़े रहिए bbchindi.com के साथ। नमस्कार।